यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रिया नेपाल। शुरूमा प्रमुख समाचार। पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउँदै आगामी निर्वाचनमा जाने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वामपन्थी दलहरू बीचको एकतामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड़। नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रह। साउने संक्रान्ति पर्व आज मनाइँदै र युरोपका विभिन्न देशमा अत्यधिक गर्मीका कारण जंगलमा आग लागि 300 भन्दा बढ़ीको मृत्यु।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाएर आगामी निर्वाचनमा जाने बताउनु भएको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाउनु भएका प्रश्नको हिजो जवाफ दिनुहुँदै सभापति देउवाले सबैलाई साथ लिएर जानु नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो। सभापति देउवाले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा बीच संविधान र लोकतन्त्रको रक्षाका लागि भएको गठबन्धन अझै सशक्त बनाउने बताउनुभयो। यसअघि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा हिजो केन्द्रीय पदाधिकारी र सदस्यहरूले आआफ्नो धारणा राख्नु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फर्मुल्लाह मनसुर उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री प्रसाद पाण्डे र जीवन परियारले आआफ्नो धारणा राख्नुभयो। यस्तै बैठकमा केन्द्रीय सदस्यहरू डाक्टर प्रकाश शरण महत, बालकृष्ण खाँड, दिलेन्द्र प्रसाद बडु, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरूङ र आमन्त्रित गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आआफ्नो धारणा राख्नु भएको थियो। असार 27 गतेदेखि जारी बैठक यही श्रावण 2 गते सोमबार दिउँसो 3 बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आगामी संघीय निर्वाचनमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन हुने बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले हिजो भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय पनि उठेको जानकारी दिनुभयो। आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो। स्थानीय तहको निर्वाचनका बेला कार्यवाहीमा परेका नेता कार्यकर्ताको कार्यवाही फुकुवाको विषयमा पनि बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गर्नुभएको छ। नेपाल चीन हिमालय मैत्री समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले वामपन्थीहरू एक हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले मुलुकको आधारभूत मूल्य मान्यता, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, सुशासन र मुलुकको विकासका लागि सबै दल मिल्नुपर्ने बताउनुभयो। उहाँले चीन र भारतसँग नेपालले सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड़ दिनुभयो। ओलीले आफ्नो मनमा नेपालसँगै मुलुकको स्वाभिमान, स्वतन्त्रता र नेपाली जनताको उन्नति प्रगति बाहेक अरू केही नभएको प्रष्टीकरण दिनुभयो। यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले वामपन्थी शक्ति एकता भए मात्र मुलुकको स्वाधीनताको रक्षा हुने भन्दै सबैले एकताका लागि पहल लिनुपर्ने बताउनुभयो। उहाँले पार्टी एकता तत्काल नभए पनि मोर्चा वा गठबन्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भू राजनैतिक अवस्थाले नेपालको उपस्थिति कमजोर हुँदै गएको बताउँदै परराष्ट्र नीतिमा सबैले सबै दल एकमत हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै दल मिली परराष्ट्र नीति साझा बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले छिमेकीसँगको सम्बन्ध पहिले जस्तै हुनुपर्ने भन्दै परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवर्धकलाई आग्रह गर्नुभएको छ। तीन दिने भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले हिजो फाउण्डेशन फर पब्लिक अवेरनेस एण्ड पोलिसीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जलविद्युत उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेकाले नेपालमा जलविद्युतमा लगानी गरी फाइदा लिन भारतीय लगानीकर्तालाई आग्रह गर्नुभयो। ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारतबीच गत अप्रेलमा सहमति भएको उल्लेख गर्दै उहाँले सोही आधारमा दीर्घकालीन रूपमा जलविद्युतको विकास गरिने बताउनुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरू गरेको छ। हिजो सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिमा विशेष जोड़ दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अरियालले हिजो राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो। उहाँले अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुख सँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताउनुभयो। सचिव अरियालले प्राविधिक विषय सीसीटीभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समय सीमाभित्र नै टुंगोमा पुर्याउने गरी अघि बढ़ेको बताउनुभयो। तत्कालीन अर्थमन्त्री शर्माले 2079-80 बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै 11 सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो। नेपाल चीन सीमाना सम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ। बैठकमा नेपाल चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदान प्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल चीन सीमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड़ दिँदै विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन्। कोविड 19 को स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै रसुवागढ़ी केरूङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारू गर्न नेपाल चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन्। बैठकमा परराष्ट्र मन्त्रालय अन्तर्गत पूर्वोत्तर एशिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डल र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामला विभागका महानिर्देशक होङ लियाङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ। आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र 2078-79 लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह स्नातकोत्तर तह स्नातकोत्तर भन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको जानकारी दिनुभयो। स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएस उपत्यकाभित्रका लागि 41,68,000 रूपियाँ एमबीबीएस उपत्यका बाहिरका लागि 45,95,000 रूपियाँ बीडीएसतर्फ 20,92,000 रूपियाँ र बीएससी नर्सिङका लागि 10,36,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै बीएससी एमआईटी बीपीटी बी मेडिकल माइक्रोलोजी र बी बायोकेमिस्ट्री बीपीएच बी फार्मेसी विफरटेक बीएएसएलपी लगायतको शुल्क 7,77,000 रूपियाँ तोकिएको छ। गृहमन्त्री बालकृष्ण खाँडले मानव वन्यजन्तु द्वन्द समाधानका लागि कसरी अगाडि बढ़ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गर्नुभएको छ। मन्त्री खाँडले वन तथा वातावरण मन्त्रालयका सचिव बर्दियाका प्रमुख जिल्ला अधिकारीका साथै झापाका प्रमुख जिल्ला अधिकारीसँग वन्यजन्तु र नागरिक बीचको द्वन्द कम गर्ने विषयमा छलफल गर्नुभयो। झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाँडले सम्बन्धित निकायका प्रमुखसँग हिजो फोनमा कुराकानी गर्नुभएको हो। काठमाडौँ महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले हिजो एक सूचना जारी गर्दै कुहिने फोहोर संकलन आइतबार र बुधबार, नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन गरिने जानकारी दिएको छ। पटक पटकको सूचनालाई व्यवस्था गरी वर्गीकरण नगरिएका फोहोर बोक्ने गाड़ीसम्म ल्याए पुनः घरमा नै फर्काएर कार्यवाही स्वरूप प्रति व्यक्ति 500 रूपियाँ जरिवाना तिराउने महानगरले जनाएको छ। सौरमास अनुसार प्रत्येक वर्ष साउन एक गते मनाइने साउने संक्रान्ति पर्व आज मनाइदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। कृषि प्रधान देश नेपालमा मानु खाए मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरिएको खेतीपातीको थकानबाट थकित किसानहरूले हिलो मैलो पखाली आफ्ना इष्टमित्रहरूका साथ रमाइलो गरी भोज खाने चलन छ। आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढ़ाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ। दाद, लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वासका साथ साँझ कुकुर, डाइनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी आदि औषधीय वनस्पतिहरू बाली घर घरका आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फ्याँक्ने चलन छ। लुतो फालेको भोलिपल्ट खेतीबारीमा पसेमा राखे लाग्छ भन्ने जनविश्वास अनुरूप खेतीबारीको काम गरिँदैन। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत भरतपुर महानगरपालिका 29 केराबारीमा ट्रक र स्कार्पियो एक आपसमा ठक्कर खाँदा 7 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था गम्भीर रहेको छ। नारायणगढ़बाट काठमाण्डुतर्फ आउँदै गरेको ना 6-ख-2772 नम्बरको ट्रकले हिजो साँझ विपरीत दिशाबाट आउँदै गरेको G2C-3512 नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा स्कार्पियोमा सवार चालक सहित 7 घाइते भएका छन्। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शहरी विकास मन्त्री मेटमणि चौधरीले थारू भाषा, थारू संस्कृति निकै समृद्ध रहेको बताउनु भएको छ। ठुम्राम साहित्य र सांगीतिक बखेरीको 91 श्रृंखलाका अवसरमा हिजो आयोजित कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका वेशभूषाका साथै लोपोन्मुख बन्दै गएका सांस्कृतिक पक्षको संरक्षण गर्नुपर्ने बताउनुभयो। थारू जातिका अधिकांश समुदाय मेहनती, इमान्दार र लगनशील रहेको बताउँदै उहाँले उनीहरूले अब राजनीतिका साथै राज्यका सबै तहमा प्रतिनिधित्व गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। यस वर्षको नेपाली साहित्यका आमा खम्बा पुरस्कार माया ठकुरी, पद्मावती सिंह, भगीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ। त्यस्तै गरी युगल साहित्यिक साधक सम्मान साहित्यकार मोहन दुवाल र भारती श्रेष्ठलाई तथा सिद्धेश्वरमान मिलन मुक्ति सम्मान सुशीला प्रधानाङ्गलाई प्रदान गरिएको छ। कदरपत्र सहित पुरस्कार तथा सम्मानको राशि जनही 10,000 रूपियाँ रहेको छ। देशभरमा हिजो थप 205 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 3,090 जनाको परीक्षण गर्दा 205 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै 51 जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल देशमा 1,385 जना सक्रिय संक्रमित रहेका छन्। त्यसै गरी पछिल्लो 24 घण्टामा 182,999 जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश जोड्ने गरी कर्णाली नदीमाथि थप 2 पक्की पुल निर्माण भएका छन्। पुल बनेसँगै आवत जावतमा सहजता हुनुका साथै पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने दुईवटा पक्की पुल निर्माण हुँदा नागरिकहरूलाई आवत जावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवर्धनमा पनि सहज हुने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 10 वडा अध्यक्ष हरिप्रसाद ढकाल:
यो घाटगाउँ टोल्टा र तातापानी जोड्ने मात्रै पुल होइन, यो पुल अछाम भयो दैलेख कालीकोट जुम्ला हुम्लाको मान्छेलाई पनि यो बाटो गएपछि सहज हुन्छ, बजार व्यवस्थापन यातायातको पनि सुविधा हुन जान्छ।
जहाँ अहिले पुल बनेका छन् ती बाटाहरू पुराना बाटाका रूपमा चिनिएका बाटा हुन्, त्यति बेला त्यो बाटो भएर हिँड्ने नागरिकहरूले निकै नै कष्टकर रूपमा यात्रा गर्नुपर्थ्यो। चौकुनी गाउँपालिका वडा नम्बर 10 वडा अध्यक्ष नन्दराम खनाल:
धेरै पुरानो कालीकोट अछाम जुम्लाका हतियार अन्य बाटो हो, त्यति बेला यसमा नाउ थिए भेडा घोडा यही बाटोबाट तर्थे, तर मान्छेहरू यहाँ चाहिँ रोकिएर दान्जिङसम्म पनि अटारोहरू बस्नु पर्थ्यो।
पश्चिम नेपालको तराई पहाड हुँदै हिमालसम्म जोड्ने छोटो दूरीको रूपमा रहेका यी बाटाहरू पहिलेदेखि नै चलन चल्तीका बाटा हुन्। यी एउटा इतिहास बोकेका बाटा भएकाले त्यहाँ पुल बनेपछि आवत जावतमा सजिलो हुनुका साथै चिसापानी कुहिने क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्न सकिने बताउनुहुन्छ मोहनियाल गाउँपालिका उपाध्यक्ष कमल साउद:
परम्परागत भटाहरू हिँड्ने बाटो हो, त्यसमा आन्तरिक चाहिए पर्यटकहरू आउने नै छन् र यसले तराई र पहाड मात्रै नभएर हिमाललाई चाहिँ जोड्छ।
अनक कन्ट्रक्सन रोशनी जेबीले 2074 निर्माण शुरू गरेको चिप्लेघाट पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ। 550 मिटर लामो चिप्लेघाट पुल 62 करोडको लागतमा निर्माण भएको हो। अर्को पुल कैलालीको मोहनियाल गाउँपालिका वडा नम्बर 7 र सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 11 जोड्ने कुइने घाटमा निर्माण भएको छ। अनक लुम्बिनी जेबीले 32 करोडको लागतमा निर्माण गरेको यो 300 मिटर लामो मल्टी स्पान आर्क ब्रिजको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पुल निर्माण कम्पनीका म्यानेजर दिनेश श्रेष्ठ:
मान्छे हिँड्ने जुन फुटपाथ छ त्यसको एउटा स्ल्याब ढलान गर्न बाँकी रहेको र राइट ब्याङ्कमा चाहिँ एप्रोच रोडको काम चाहिँ गर्न बाँकी रहेको अवस्था हो।
यी दुवै पुल नेपाल सरकार सडक विभागको पुल आयोजना अन्तर्गत बनेका हुन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीका कारण त्यहाँ रहेका जंगलहरूमा भीषण आग लागि भएको छ। पोर्चुगल, स्पेन र दक्षिण पश्चिमी फ्रान्सका जंगलहरूमा लागेको आगो निभाउन हजारौं अग्नि नियन्त्रकहरू संघर्षरत रहेको बीबीसीमा उल्लेख गरिएको छ। आग लागेका कारण गत 3 दिनमा ती देशहरूका 300 भन्दा बढ़ी नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौं हेक्टर जमीनमा क्षति पुगेको छ। अत्यधिक गर्मीका कारण लागेको आगो अझ नियन्त्रणमा आउन सक्ने स्थिति नरहेको र आगो भूमध्य सागर क्षेत्रसम्म फैलिरहेको बीबीसीमा उल्लेख गरिएको छ। अफ्रिकी देश सुडानमा भएको जातीय दंगाका क्रममा कम्तीमा 31 जनाको मृत्यु भएको छ। ब्लू नाइल प्रदेशमा भएको घटनामा परि कम्तीमा 31 जनाको मृत्यु भएको छ भने अरू 39 जना घाइते भएका त्यहाँको सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ। सुरक्षा समितिले घटनास्थलमा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय वेटी र हौसा जातीय समूहका बीच झडप भएको र उनीहरूले विभिन्न हतियारको प्रयोग गरेका त्यहाँका स्थानीयले बताएको बीबीसीमा उल्लेख गरिएको छ। मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा 14 जना सैनिकको मृत्यु भएको छ। लागु औषध तस्करी एवं ओसार बसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिको नौसेनाले जनाएको छ। दुर्घटनामा 1 जना भने बाँचेका छन्। नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा 1 दिन अघि पक्राउ परेका तस्कर राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो। अब आर्थिक समाचार।
साउन महिनादेखि लागू हुने गरी बीमा समितिले कृषि पशुपंक्षी तथा जडीबुटी बीमा निर्देशिका 2079 जारी गरेको छ। नेपाल सरकारले आर्थिक वर्ष 2079-80 बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरे अनुसार समितिले जडीबुटीलाई समेत समावेश गरी सो निर्देशिका जारी गरेको हो। यसअघि जारी भएको बीमा निर्देशिका 2077 भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो। योङ कम्युनिस्ट लिग इक्वाइसियल नेपालले अर्थतन्त्रका सूचकलाई सकारात्मक र सन्तुलित राख्न राज्यका तर्फबाट आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएको छ। वाइसियल नेपालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन, उत्पादनमुखी अर्थतन्त्रको निर्माण, अनावश्यक खर्च कटौती र आर्थिक मितवीयता लगायत उपाय अवलम्बन गरी मुलुकले झेल्नु परेका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको हो। पोखराका प्याराग्लाइडिङ व्यवसायीले प्याराग्लाइडिङलाई विस्थापन नगरी व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएसँगै प्याराग्लाइडिङलाई विकल्पको छनौट गरेर सार्न निर्देशन दिएपछि व्यवसायीले यसको व्यवस्थापन गर्न माग गरेका हुन्। नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष सुनिल बहादुर भट्टराईले झण्डै 1.5 अर्ब लगानीमा संचालित प्याराग्लाइडिङ साहसिक पर्यटनको एउटा ब्रान्ड भएकाले यसलाई विस्थापन नगरी व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग रहेको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको वायु सेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौँ कुवेत काठमाडौँ सीधा उडान शुरू गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै 8 औं गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरिएको विज्ञप्ति मार्फत जनाएको छ। 6 औं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ। एयरबस 320 विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ। पर्याप्त पानी नपरेपछि सिंचाई अभावका कारण यस वर्षको असार महिनाको अन्तिमसम्म बागमती प्रदेशमा 43% मात्र धान रोपाई भएको छ। प्रदेश अन्तर्गतका 13 जिल्लामा 51,400 हेक्टर खेतीयोग्य जमिनमा रोपाई भएको प्रादेशिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
नेपालले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनशीपमा भाग लिने भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले शुक्रबार थाइल्याण्डको बैंककमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गर्नुभयो। नेपाली जुडो टोलीमा 4 खेलाड़ी र 4 अफिसियल छन्। सदस्य सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाड़ीको हौसला अभिवृद्धि गर्नुभयो। जुनियरको पुरूष 60 केजी मुनि उत्तम प्रधान श्रेष्ठ र महिला 52 केजी मुनि देवकी माया श्रेष्ठ सहभागी हुनुहुनेछ। क्याडेटको पुरूष 55 केजी मुनि तारा बहादुर भुजेल र महिला 48 केजी मुनि निशा श्रेष्ठले खेल्नुहुनेछ। घरेलु प्रतियोगितामा 4 खेलाड़ी बन्दी सहायता नियोग पामसँग आबद्ध हुनुहुन्छ। देवकी र निशा सहोदर दिदी बहिनी हुनुहुन्छ। टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्ष समेत रहेका जुडो युनियन अफ एसिया जेयूए का एजुकेशन एण्ड कोचिङ कमिशनका सदस्य दीपक हर्ष वज्राचार्य रहनु भएको छ। टीम व्यवस्थापकमा दावा ग्यालजेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ हुनुहुन्छ। जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँग बैंकक जानुहुनेछ। साउन 1 गतेदेखि 7 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्याण्ड प्रस्थान गरेको छ। भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा 300 बढ़ीले साइकल यात्रा शुरू गरेका छन्। पैदल र पैदल मैत्री शहर मुख्य नारा साथ साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार बिहान साइकलिङ च्यालेन्ज यात्रा कार्यक्रम अन्तर्गत भक्तपुर कोरा 2022 शुरू भएको हो। म्यान्चेस्टर युनाइटेडले शुक्रबार ए लीग क्लब मेलबर्न भिक्टोरीलाई 4-1 हराएर प्री सिजन अन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी शुरूआत गरेको छ। मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रंगशालामा 74,157 दर्शकको उपस्थिति रहेको थियो। 3 दिन अघि थाइल्याण्डको बैंककमा भएको मैत्री खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पनि 4-0 फराकिलो अन्तरले हराएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बदलिरहेको स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 91%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:19 भयो भने सूर्यास्त भरे साँझ 7:01 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाउँदै आगामी निर्वाचनमा जाने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। वामपन्थी दलहरूबीचको एकतामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड़। नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरूलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रह। साउने संक्रान्ति पर्व आज मनाइँदै र युरोपका विभिन्न देशमा अत्यधिक गर्मीका कारण जंगलमा आग लागि 300 भन्दा बढ़ीको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।